कहते हैं मदनी काफिला होना चाहिए या फला को सर्टिफिकेट होना चाहिए, तो इतना मुश्किल क्यों है आपसे मिलना?
जब सालाना इज्तिमा खत्म हुआ ना, बिल्कुल मैं अवाम ने मुझ पर दावा बोला।
आखिर इतने चंदे का क्या करते हैं आप लोगों के बयान सुने तो उसमें वाकयात बहुत होते हैं, कहानियां बहुत होती हैं, कुछ कुरान हदीस की बात भी किया करें। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। एक बार फिर हाजिर हैं, दूसरी एपिसोड है और पॉडकास्ट का नाम है गलत फहमियां। सवालात फिर मुश्किल हैं, मेरे लिए भी मुश्किल है, लेकिन शख्सियत ऐसी है जो स्पेस देते हैं। बड़ा नाम है, बड़ा मकाम है, मगर शफकत के साथ जवाब देते हैं। सवाल करने वाले से उलझते नहीं बल्कि उसकी तरबियत करते हैं। तो आज हम सब मिलकर उम्मीद है कि बहुत सारे लोगों की गलत फहमियां दूर कर देंगे। और हाँ, आज का एपिसोड देखने के बाद अगर आपके जहन में भी कोई सवालात पैदा हो तो कमेंट्स में लिखिए, इंशाल्लाह हो सकता है किसी अगले प्रोग्राम में आपके सवालात भी हम शामिल करें। आइए शुरू करते हैं पॉडकास्ट गलत फहमियां। मेरा एक रिश्तेदार है, दावत इस्लामी के बड़े काम करता है, बयानात वगैरह भी करता है, मगर वो और अपने लोगों से जब बात करता है तो बड़ा अखलाक भी उसका अच्छा होता है, लेकिन जब वो पर्सनल गैदरिंग में आता है तो उसकी बातें बड़ी अजीबो गरीब होती हैं, उसके स्टाइल बड़े अजीब होते हैं, यानी दो रूप ले उस बंदे के। तो ये कैसी आप तरबियत देते हैं कि आप लोगों के पास होता है तो बड़ी अच्छी अच्छी बातें करता है और जब हमारे पास बैठता है या दोस्तों में बैठता है तो उसकी बड़े उल्टे सीधी बातें होती हैं, तो ये समझ नहीं आता।
आपका दोस्त है वरना कोई हर फर्द ऐसा थोड़ी होता है जैसा आप कह रहे हैं, आपको कोई टकरा होगा ऐसा तो अल्हम्दुलिल्लाह। चलो फिर भी आपको यूं तो खुश होना चाहिए कि अगर पहले 100% वो मतलब शरारती और इस तरह का था तो अब कोई 10-20% फर्क तो आया कि हमारे साथ होता तो कुछ तो कंट्रोल में रहता है ना। समझे, वो फुकाए किराम का एक मसला बताता हूँ जो बाहरी शीत में लिखा है कि शतरंज जो खेल रहे हैं उनको सलाम किया जाए या ना किया जाए, तो इस पर बाज फुकाए किराम ने यह जवाब दिया है कि इनको सलाम किया जाए कि जब तक ये सलाम जवाब में रहेंगे तो कुछ देर के लिए शतरंज खेलने से बच जाएंगे। ये कितनी प्यारी लॉजिक है। तो ये कुछ देर के लिए अगर हमारे अंदर आता है या दावत इस्लामी के दीनी माहौल में आता है तो चलो कुछ तो गुनाहों से ही बच जाता है ना। तो आप भी आ जाए, इसको भी ले आए तो इंशाल्लाह जो कमी है वो पूरी हो जाएगी। तो हमें किसी की इस्लाह थोड़ी भी होती हो ना, इस पर खुशी का इजहार करना चाहिए ना कि तनकीद।
इसका मतलब वो आधा गिलास भरा हुआ देखना चाहिए, आधा गिलास खाली है वो नहीं देखना चाहिए, आप ये कहना चाह रहे हैं।
सुभान अल्लाह, अच्छी मिसाल दी आपने।
जी जनाब, बेशक। तो वाकई अगर कोई अच्छी तरफ आ रहा है तो उसको डीमोरलाइज ना करें बल्कि उसकी हौसला अफजाई करें, और बहुत अच्छी हमें मिसाल मिल गई। अच्छा जनाब, थोड़ा सा बाकी सवाल ऐसे हैं जो करते हुए तो बड़ा मुश्किल महसूस हो रहा है, लेकिन चूंकि सवाल आए हैं और गलत फहमियों पर उम्मीद है कि मबनी होंगी, आपकी गलत फहमियां अल्लाह करे कि दूर हों और बहुत सारों की हो सकता है कि इसमें कन्फ्यूजन दूर होंगी। तो सवाल ये जनाब, नबी पाक अलैहिस्सलाम से यकीनन दुनिया में कोई बड़ी हस्ती नहीं है, आप हमारे आका व मौला हैं और सल्लल्लाहु तआला अलैहि वसल्लम आपके अरबों चाहने वाले और कयामत तक ये सिलसिला बढ़ता ही रहेगा, लेकिन उनसे मुलाकात के लिए कभी हमने ऐसा कोई अहादीस में रवायतों में नहीं सुना कि भाई कोई काफिला करके आओ या फला आपके पास सर्टिफिकेट होगा तो मिलेंगे, मगर आपसे मिलने की बड़ी शराइत है जनाब। कहते हैं मदनी काफिला होना चाहिए या फला कोई सर्टिफिकेट होना चाहिए। अब लिखने वाला या भेजने वाले ने यह भेजा कि मेरे भी तो आप पीर हैं तो क्या मुझे अपने पीर से मिलने का कोई हक नहीं है, मेरे पास तो कुछ भी नहीं है इनमें से शर्त पूरी, तो इतना मुश्किल क्यों है आपसे मिलना?
सरकार सल्लल्लाहु अलैहि वसल्लम की मुलाकात के मामला अपनी जगह पर मिसालें देनी भी मुनासिब नहीं होती। सरकार सल्लल्लाहु अलैहि वसल्लम की शान और हम लोग गुनाहगार लोग का, तो मेरा मसला ये कि अगर पहले मैं मिलता था आपको, अगर याद दिलाऊं तो एक बार बूढ़ों का मदनी मुजाकरा था, बुजुर्गों का,
जी
ठीक है ना, तो उसमें रात को ये मदनी मुजाकरा हुआ, फिर अपने हिसाब से हमने मुलाकात का सिलसिला शुरू किया और मुल्क भर से बुजुर्ग हजरात तशरीफ लाए थे, तो ये मतलब इतना हुजूम हुआ, हमने टाइम रखा था भाई इतने टाइम में टोकन हासिल कर लें और उम्र 50 साल या इससे ऊपर की उम्र, तो मतलब जहां टोकन मिल रहे थे ये बुजुर्गों ने उन पर धावा बोल दिया,
50 साल से ऊपर लोगों वालों ने
धावा बोल दिया, इनके टेबल कुर्सियां उलट पलट हुई, ये भाग कर जान बचाई इन लोगों ने,
अल्लाह
हाँ। तो ये भी हुआ था और ये मुलाकात चली थी, आपको हैरत होगी कि दिन 11 बजे तक,
फजर के बाद भी और सुबह 11 बजे तक,
फजर की नमाज का हमने
वक्फा
दिया था, वक्फा दिया था फजर की नमाज, फजर की मैंने भी पढ़नी थी और लोगों ने भी पढ़नी है, तो फिर फजर की नमाज में फिर मुलाकात शुरू हो गई, तो मेरे को याद पड़ता है तकरीबन 11 बजे तक चली थी।
अल्लाह अकबर।
तो ये इस तरह के जो गलत फहमियों का शिकार होते हैं ना, इन्होंने सिर्फ शब्द सुना होता होगा, इन्होंने करीब अगर देखा नहीं होता। एक माजी की याद आई, गलेवन फैसलाबाद में इज्तम था या अपने धोबी घाट में, बहुत बड़ा इज्तम होता था वहां। जब मैं कराची से चलता था सिंध में दाखिल होता, फिर पंजाब तो खैबर पुख्तनख्वा, इस तरह ये दौरा होता था, दाऊद इस्लामी के शुरुआत का दौर बता रहा हूं। लेकिन अल्हम्दुलिल्लाह बहुत जल्दी आशिकान रसूल ने मेरी दावत को कबूल किया कि ये समझ गया कि ये दावत वही है जो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के नक्शे पर कदम पर चलाने वाली है। कोई जाति मफाद नहीं, कोई सियासत अपना कोई मतलब मसला नहीं है। हाँ, तो एक नौजवान ने को नाराजी वाला पर्चा मुझे भेजा, वो दौरान बयान, क्योंकि वो बांस वगैरह चारों तरफ बंधे हुए थे। तो बोला ये आपने मतलब ये क्या कर रखा है, ये बांस बांध के रखे हैं, कोई आपके करीब नहीं आया कि आपको कोई मार देगा खा जाएगा, पता नहीं वो इस तरह का इसने लिखा हुआ। तो मैंने उसी इज्तिमा के दौरान उसका जवाब दिया और जो भी मुझे जैसा आता था मैं समझाया कि ये मेरी मजबूरी है, पता नहीं उसको समझ आई या ना आई। अच्छा, फिर जब ये दुआ वगैरह खत्म हुई, सलातो सलाम हो गया, वो पब्लिक ने जो दवा बोला और ये क्रॉस कर करके ग्रिल जो थी ना, फांद कूद कर जो ये अंदर आए और हड़ावड़ी की ना, तो उनमें वो भी शामिल था। यानी मैं तो नहीं जानता था, उसने कहा कि मैंने आपको पर्चा दिया था और अब मेरे को समझ आ गई कि मास्क क्यों लगाए थे आपने।
लगाए थे, अल्लाह
तो खुद देखा तो इसकी समझ में आया, वरना इसको भी कि ये क्या ये तमाशा लगा रखा है, मास्क क्यों बांधे, खा जाएगा, कोई करीब तो जा नहीं रहा इसके। लेकिन पता चल गया।
आपकी दावत इस्लामी वाले अपने इमामे वालों से, दावत इस्लामी वालों से तो बड़े अच्छे अंदाज में मिलते हैं, लेकिन जब कोई बगैर इमामे वाला दावत इस्लामी वाला नहीं होता तो उससे बड़े रूखे अंदाज में मिलते हैं। तो भाई हम भी मुसलमान हैं, हमसे भी अच्छे अंदाज से मिले, खाली अपनों से अच्छा मिलते हैं।
ये आपने ऐसा देखा होगा, हाजी मुश्ताक जो हमारे दावत इस्लामी की मरकज मजलिस से शुरू के पहले वो थे निगरान, इन्होंने खुद मुझे बताया था कि मैं जिंदगी में जब पहली बार आया ना दावत इस्लामी के इज्तिमा में, उन दिनों गुलजार हबीब में इज्तिमा होता था कराची में, तो मैं तो बस इज्तिमा सुनकर जैसा जलसा होता है लोग मुंतशिर हो जाते हैं, तो मैं चल पड़ा। तो एक इस्लामी भाई जो थे वो, मैं तो उनको जानता भी नहीं था, वह उन्होंने मुझसे मुलाकात की, बड़ी मोहब्बत थी मुझे, और ऐसे जैसे कोई पुरानी शनासाई है। तो मुझे तो बड़ा अच्छा लगा, ये तो बिल्कुल यहाँ कोई अलग सा हिसाब किताब है यार, इधर तो आना चाहिए। तो मैं यूं हूँ दाऊद इस्लामी के माहौल के साथ अटैच हो गया। तो ऐसा नहीं है, तो जितने इमामी और दाढ़ी वाले जो है ना, ये माँ के पेट से इसी तरह नहीं निकले जा रहे, ये पहले ये भी शेवड थे, मॉडर्न थे, इनमें बेशुमार ऐसे मिलेंगे जो बेनवाजी थे। तो ये माहौल में आकर इन पर ये रंग चढ़ा। लेकिन हर फर्द मिलनसार नहीं होता, हर फर्द मुस्कुराने वाला नहीं होता, मुख्तलिफ कैटेगरीज होती है इसमें, क्या कहना चाहिए, मुख्तलिफ
अंदाज होते हैं,
जहन होते हैं, अंदाज होते हैं, बाज वाकई यानी कि बहुत कम मिलनसार होते हैं, और बाज ऐसे मिलनसार होते हैं बीच बीच जाते हैं कि आदमी को मतलब यानी कि बार बार मिलने को जी चाहे, और होना मिलनसार ही चाहिए। चलो फितरी तौर पर मिलनसार नहीं भी है ना, तो आदमी मतलब यह कि तकल्लुफ के साथ मिलनसार बने। अब ये कुदरती अता भी होती है, ये अल्लाह का करम है। मेरा ये बच्चा हाजी रजा, हाजी उबैद रजा, ये छोटे से थे, तो कोई किसी शहर से मिलने के लिए मेरे पास आया, तो ये इत्तेफाक है कि वो बस वो मुस्कुराहट भी नहीं और टॉप सीरियस वो थे। तो रजा जो थे, हाजी रजा, ये छोटे थे ना समझते, तो ये इनके कंधे पे हाथ रखे, इनके गिर्द चक्की घूमने लगे, वो हैरान हो गए, वो कहने लगे मुझे ऐसा बच्चा तो मैंने पहली बार देखा है, ना जान ना पहचान, बिल्कुल इस तरह मेरे से फ्री हो गया है। तो ये अल्हम्दुलिल्लाह मतलब ये समझो कि हमारा खानदानी विरसा है, जो भी है कि हम लोग जो है ये अपने अंदर मिलनसारी पाते हैं अल्लाह की रहमत से, और वैसे भी जिनको दीन का काम करना मिलनसार तो बनना पड़ेगा।
ठीक है,
منہ چڑھا کے منہ سجا کے بیٹھیں گے تو آپ کے پاس کوئی قریب آئے گا نہیں.
یعنی آپ کی دعوت اسلامی والوں کو یہ تعلیم ہے کہ وہ ملنسار بنے اور محبت سے ملیں. اچھا حضور, اگلے سوال کی طرف چلتے ہیں کہ دعوت اسلامی کا مدنی چینل آن کریں یا کوئی بیان سنیں, کسی پروگرام کو دیکھیں, تو آپ چندہ مانگ رہے ہوتے ہیں یا آپ کے مبلغین چندہ مانگ رہے ہوتے ہیں, آخر اتنے چندے کا کیا کرتے ہیں آپ لوگ؟
اتفاق ہوگا کہ آپ نے فون کیا ہوگا تو اس پر کوئی چندہ مانگ رہا ہوگا, ورنہ ہر وقت کام مانگتے. آپ اور بھی ہمارے سلسلے دیکھیں تو انشاءاللہ کلیئر ہو جائے گا کہ چندہ ہی مانگتے رہتے ہیں یا اور کچھ بھی کرتے ہیں, الحمدللہ ایسا نہیں ہے. اور اگر کوئی چندہ کبھی مانگتے تو خود اپنی جیب میں ڈالتے. آپ نماز پڑھتے ہوں گے, اللہ کرے پڑھتے رہیں مسجد میں, تو پڑھتے ہیں نا نماز مسجد میں, چندے سے تو بنتی ہے پیچھے اس امام کے, اللہ اکبر, چندے سے ہی تو اس کی تنخواہ ہوتی ہے. اور یہ اگر عالم ہیں پڑھے ہوئے تو جس مدرسے پڑھے ہوئے بھی چندے ہی کا ہے. اچھا آپ کا بچہ حافظ قرآن ہے, مدرسے میں اس نے حفظ کیا, تو معاف کیجیے گا مدرسہ بھی چندے کا ہوگا, اور اس کے جو قاری صاحب جنہوں نے آپ کے بچے کو حافظ قرآن بنایا نا, وہ بھی وہ چندے کی تنخواہ سے. تو چندہ مائنس ہو نہیں سکتا, پیارے آقا صلی اللہ علیہ وسلم کی سنت ہے. باقی چندہ کرا مسجد نبوی شریف کیسے بنی؟ صحابہ کرام نے شیئر کیے اپنے اپنے حساب سے اس میں رقمیں. پھر اس کے علاوہ بھی بعض اوقات صحابہ کرام کے لیے سرکار صلی اللہ علیہ وسلم نے خود اعلان فرمایا چندے کا. تو یہ مطلب کوئی بری چیز نہیں ہے, نیک کام ہے. یہ شیطان کے وسوسے ہیں کہ یہ چندہ پارٹی ہے, یہ چندہ مانگتے ہیں. ایسا کہنا نہیں چاہیے, یہ آپ کے لیے مسجد بناتے ہیں, آپ کے لیے مدرسہ بناتے ہیں, آپ کے لیے علماء پروڈکشن کرتے ہیں. اب بھی اگر علماء اچھے نہیں لگتے نا, مرنے کے بعد اچھے لگیں گے, جنازہ یہی پڑھائیں گے آپ کا, معذرت کے ساتھ. اور ثواب بھی یہی کریں گے, ظاہر ہے قبر پر فاتحہ بھی یہ پڑھیں گے. تو ایسے برا نہیں سمجھنا چاہیے علماء کو, علماء برے ہیں بھی نہیں, اچھے ہوتے ہیں.
اور آج کل تو آپ لوگ جو چندہ مانگ رہے ہیں وہ سیلاب زدگان کے لیے مانگ رہے ہیں, دکھیاری امت کے لیے مانگ رہے ہیں,
اپنی ذات کے لیے کون سا مانگ رہے ہیں؟ تو دینے والے بھی دے رہے ہیں اللہ کی رحمت.
اگلے سوال کی طرف چلتے ہیں جناب, آپ اپنے بیانات میں بہت ڈراتے بہت ہیں, مبلغین دعوت اسلامی یا مدنی چینل پر جو لوگ آتے ہیں بہت رلاتے بھی ہیں, کیا آپ لوگوں کو جنت اور اللہ کی رحمت کی بات کر کے خوش نہیں کر سکتے؟
بس وہی ہے کہ کبھی کوئی اکا دکا بیان سن لیا ہوگا, وہ اتفاق سے خوف خدا والا ہوگا. ہم جنت کے فضائل بھی بیان کرتے اور رحمت کے واقعات بھی بیان کرتے, بلکہ تو میری خواہش پر رحمت بھرے واقعات پر المدینۃ العلمیہ نے 152 رحمت بھری حکایات, یہ میری درخواست پر, میری خواہش پر المدینۃ العلمیہ والوں نے ترتیب دی, واقعات حکایات اسٹوریز جمع کی, اس کو شائع کیا. تو الحمدللہ ہم رحمت کی بات بھی کرتے ہیں, اور ذرا ڈرانا بھی تو یہ بھی ضروری ہے نا کہ بالکل آدمی کو خوش فہمی میں ہی ڈال دیا جائے کہ تم نہ نماز پڑھو نہ حلال کھاؤ, سمجھے, خوب گناہ کرو, ظلم کرو, لوگوں کو ستاؤ, لوگوں کے حق کسب کر لو, کچھ نہیں ہونا, جانا جنت میں سیدھا سیدھا, یہ تو مطلب آسرا نہیں دے سکتے نا. تو خوف و رجا, خوف اور امید دونوں ہی ہونی چاہیے, اور الحمدللہ اسی کا ذرا خیال سبھی کو رکھنا چاہیے. اور دعوت اسلامی میں الحمدللہ اس طرح کی بھی مطلب باتیں ہوتی ہیں, اس طرح کی آیتیں سنائی جاتی ہیں. الحمدللہ آپ پابندی سے آئیں تو اسے تو پھر پتہ چلے گا, خالی ایک آدھ بار سن کر کیا پتہ چلے گا. پیارے آقا صلی اللہ علیہ وسلم کا ایک مبارک نام ہے بشیر, خوشخبری دینے والا, اور ایک نام نذیر, ذال سے نذیر معنی ڈر سنانے والا. تو ہم جو سناتے ہیں تو وہ قرآن کی آیتیں سناتے ہیں, تو اس میں ڈر کی باتیں نہیں ہیں, جہنم کے عذاب سے نہیں ڈرایا گیا. ذرا حدیث سے سناتے ہیں تو کیا اس میں ڈر کی اور عذاب کی باتیں نہیں ہیں؟ یقیناً ہیں, تو رحمت کی بھی ہیں. تو یہ سبھی کو مطلب نے لے کے چلنا ہوتا ہے ہر بات کو, تاکہ کسی طرح بھی اللہ کی بارگاہ عظمت سے بچھڑے ہوئے بندے جو ہیں اس کے قریب آ جائیں. حضرت عمر بن عبدالعزیز رحمت اللہ علیہ, تو یہ روزانہ علماء کو جمع کرتے تھے, ان کی سیرت میں لکھا ہے, روزانہ علماء کو جمع کرتے تھے, ان سے موت کا بیان سنتے تھے موت کے تعلق سے, اور اس طرح روتے تھے جیسے سامنے میت رکھی ہوئی.
اللہ,
تو یہ مطلب اس میں کوئی حرج نہیں ہے, اتنا سخت دل نہیں ہونا چاہیے کہ خوف خدا کی بات سننے کے لیے تیار نہ ہو. یہ تو بالکل تو آخرت تباہ ہونے والی بات ہے. قرآن میں فرمایا جا رہا ہے وَلِمَنْ خَافَ مَقَامَ رَبِّهِ جَنَّتًا, اور جو اللہ کے حضور کھڑے ہونے سے ڈرا خوف آیا اس کو ڈرا, اس کے لیے دو جنتیں, جنتان, دو جنتیں. تو دو جنتیں چاہیے نا اپنے کو, اور آقا کے پڑوس میں چاہیے, تو اس سے ڈرنا تو ہے نا. اور ہر مسلمان ڈرتا ہے اپنی اپنی حیثیت کے مطابق, ڈرتا تو ہے, نہ ڈرتے تو ہم مسلمان ہی نہ ہوتے.
ایک اور سوال کیا جاتا ہے نارملی کہ آپ لوگوں کے بیان سنے تو اس میں واقعات بہت ہوتے ہیں, کہانیاں بہت ہوتی ہیں, کچھ قرآن و حدیث کی بات بھی کیا کریں نا.
قرآن کریم کھول کر اللہ دیکھنا نصیب کرے. سورہ فاتحہ کے بعد ایک سورت ہے جو قرآن کریم کی سب سے بڑی سورت ہے, اس کا نام ہے سورۃ البقرہ.
ٹھیک ہے,
اس میں گائے کا قصہ ہے.
ٹھیک ہے,
آپ ذرا پڑھیں اس کو, ترجمہ پڑھیں, تفسیر اس کی پڑھیں, تو پتا چل جائے گا. تو یا قرآن کریم نہیں پڑھیں گے, کیوں نہیں پڑھیں گے, سینے سے لگائیں گے,
سبحان,
کلیجے سے لگائیں گے انشاءاللہ, اور یہ ہمیں جنت میں لے جائے گا
انشاءاللہ.
تو ویسے بھی قرآن کریم میں قصوں کا منع نہیں کیا, بلکہ پارہ 13 سورہ یوسف آیت نمبر 111 میں ارشاد ہوتا ہے, لقد كان في قصصهم عبرة لأولي الألباب. آسان ترجمہ قرآن کنز العرفان, بے شک ان رسولوں کی خبروں میں عقل مندوں کے لیے عبرت ہے. خبروں سے مراد قصص ہی مانا, ان کی خبریں, ان کے قصے, ان کے واقعات. تو اس میں تو یوں سورۃ البقرہ, تو سورۃ النمل,
100 سے زیادہ واقعات ہیں,
مطلب 100 سے زیادہ واقعات قرآن کریم میں یا اس حدیثوں میں کتنے واقعات ہیں. تو کیا مطلب واقعہ بیان کرنا جو نہیں ہے. واقعہ میں ایک نفسیاتی طور پہ اٹریکشن ہوتا ہے. الحمدللہ اب تو لاکھوں کی, تو کروڑوں کی مطلب یعنی کہ باہر ہیں. دادی صاحب شروع میں جب میں بیان کرتا تھا تو جنہوں نے میرے پورے پرانے بیان سنے ہوں گے ان کو پتا ہوگا, میں جب جاتا تھا نا جیسے حمد و صلات کر کے صلاۃ و سلام علیکم یا رسول اللہ پورا پڑھا کر میں درشی بالفضیلت بیان کر کے وہ سیدھا میں اسٹارٹ لیتا تھا کسی واقعے سے, تو جانے والا بھی تھوڑا پاؤں رک جا کے آگے کیا ہوگا, یہ کیا ہوگا, اچھا یوں ہوا تو پھر کیا ہوگا. یہ واقعہ جو نا یہ آدمی کو جکڑ لیتا ہے, پکڑ لیتا ہے, روک لیتا ہے جانے سے. یہ سن کر پھر مسجد سنے گا تو وہ گھر کے بدلے مسجد کا رخ کرے گا, آج عشاء کی نماز تو میں نے پڑھی نہیں ابھی تک, چلو یار پڑھ لیتے. ایک میں نے سمجھانے کے لیے عرض کیا آپ کو.
ادھر ویسے میں آپ کو ایک بات بتاؤں کہ اب تو آپ نے خیر قرآن و حدیث کی بات کر لی, مگر دنیا نے بھی اب اس بات کو پہچانا ہے کہ کیا اسکول, کیا کالجز, بچوں کو بھی کوئی بات سکھانی ہے تو وہ سٹوری کے ذریعے بات جلدی سمجھ آتی ہے. کوئی سبق دینا ہوتا ہے تو اس کے پیچھے کو وہ سٹوری سناتے ہیں تاکہ اس کے بعد وہ ذہن میں آ جائے کہ اس سٹوری سے سبق کیا ملا. تو اعتراض واقعی بنتا تو نہیں ہے, لیکن چلے آج تو آپ نے بڑا ہی جس کو کہیں کہ کلیریفائی جواب دے دیا کہ جب قرآن میں واقعات ہیں, احادیث میں واقعات ہیں, اور واقعات کے ذریعے بات سمجھانا مقصود ہوتا ہے. اور ایسا تو نہیں ہے کہ میرے خیال ہے آپ کے بیان میں صرف واقعات ہوں, پھر قرآن و حدیث بھی بیان کرتے ہیں.
الحمدللہ آیتیں پڑھتے ہیں, ترجمے پڑھتے ہیں, تفسیر پڑھتے ہیں, موقع کی مناسبت سے چل رہا ہوتا ہے.
جی جناب, دوسرا ایپیسوڈ بھی ختم ہوا, سوالات کیے اور آپ نے دیکھا کہ کتنا پازیٹیولی جواب دیے, کتنی سچی باتیں ہیں, اسٹریٹ فارورڈ باتیں ہیں, لگی لپٹی نہیں ہیں, اور جس کو کہتے نا کہ کوئی کریڈٹ لینے والا کام ہو, یہاں تو ہر چیز بڑی کھلی کتاب ہے. ہمیں دعاؤں میں یاد رکھیے گا, اگلے پروگرام میں ہو سکتا ہے پھر آپ سے اسی ٹاپک سے متعلق ملاقات ہو. مگر ایک بات یاد رکھیے, دعوت اسلامی کے بارے میں اگر غلط فہمی ہے نا تو دور رہ کر نہیں, دعوت اسلامی میں آ جائیے, قریب آئیے, بہت ساری مسکنسیپشنز ویسے ہی دور ہو جائیں گی. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.